नमस्कार। अनौपचारिक क्षेत्र सेवा केन्द्र एनसेक प्रादेशिक साप्ताहिक प्रस्तुति मानवाधिकार शिक्षा रेडियो कार्यक्रममा यहाँलाई स्वागत छ। म रिंकु मिश्र गायत्री। यो कार्यक्रम हरेक आइतबार बिहान 7:15 मिथिलाञ्चल एफएम 105 MHz प्रसारण हुन्छ। तपाईँ यो कार्यक्रम www.insec.org.np र www.inseconline.org मा लगइन गरी चाहेको जुनसुकै बेला पनि सुन्न सक्नुहुन्छ। आजको कार्यक्रम प्रदेश दुईमा नागरिकहरूको खाद्यको अधिकारको अवस्था र खाद्य अधिकारको संरक्षणमा प्रदेश सरकारको भूमिका र महत्वको विषयसँग केन्द्रित छ। निषेधाज्ञाका कारण थुप्रै संख्यामा नागरिकहरू जीविकोपार्जनका लागि संघर्ष गरिरहेको अवस्थामा गरीबी निवारण र खाद्य सम्प्रभुताका लागि राज्यको अहम भूमिका रहन्छ। महामारीको यो समयमा राज्यका नागरिकहरूले आफ्नो खाद्य अधिकारको उपभोग गर्न नागरिकको खाद्य अधिकार पूर्ति राज्यलाई जवाबदेही बनाउन आवश्यक देखिन्छ।
कोरोनाबाट बच्नका लागि आम नागरिक निकै सचेत हुन आवश्यक छ। के गर्दा कोरोनाको संक्रमणबाट जोगिन सकिन्छ त? एक पटक ध्यान दिएर सुनौ है त।
हात नमिलाउने, त्यसको सट्टा नमस्कार गर्ने, साबुन पानीले पटक पटक हात धुने, अंकमाल नगर्ने, 1 मिटर जति टाढै बस्ने, ज्वरो खोकी लागेको मान्छेसँग नसुत्ने, झ्याल ढोका बन्द गरेर सानो कोठामा धेरै जना नबस्ने, जंगली जनावरलाई नछुने र बिरामी घर पालुवा जनावरको सम्पर्कमा पनि नजाने, भिडभाडमा नजाने, कपडाको मास्कले प्रदूषण मात्रै रोक्ने भएकाले सकेसम्म सर्जिकल मास्कको प्रयोग गर्ने, खोकी ज्वरो र श्वास फेर्न गाह्रो भएको छ भने उपचार तथा परामर्शका लागि नजिकैको स्वास्थ्य कर्मीकोमा जाने।
अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक।
विश्वमा बढ्दो शहरीकरण, समय समयमा देखिने महामारी, वातावरणीय कृषिकरण अनि जनसंख्याको आकारमा विस्तार जस्ता जल्दा बल्दा मामिलाहरूले खाद्य अभावको समस्या सृजना हुन थालेको छ। त्यसकारण यस्तो संवेदनशील विषयहरूप्रति नागरिकहरू बीच राज्यले आफ्नो उपस्थिति रहेको महसुस गराउनु आवश्यक छ। नेपालको संविधानको धारा 36 खाद्य सम्बन्धी हकलाई मौलिक हकको रूपमा व्यवस्था गरिएको छ, जस अनुसार खाद्य सम्बन्धी हक प्रत्येक नागरिकलाई हुने, प्रत्येक नागरिकलाई खाद्य वस्तुको अभावमा जीवन जोखिममा पर्ने अवस्थाबाट सुरक्षित हुने हक हुनेछ र प्रत्येक नागरिकलाई कानून बमोजिम खाद्य सम्प्रभुताको हक हुनेछ भने उल्लेख छ। संविधानको धारा राज्यका नीतिहरू अन्तर्गत कृषि र भूमि सुधार सम्बन्धी नीति र नागरिकका आधारभूत आवश्यकता सम्बन्धी नीतिहरू उल्लेख छन्, जसमा कृषि क्षेत्रको उत्पादकत्व बढाउने र खाद्यान्नको लागि उत्पादन, आपूर्ति र सञ्चयको व्यवस्था गर्ने उल्लेख छ। खाद्य ऐन 2023, उपभोक्ता संरक्षण ऐन 2075 र खाद्य अधिकार तथा खाद्य सम्प्रभुता सम्बन्धी ऐन 2075 जस्ता कानूनी प्रबन्धहरू रहेका छन्। दिगो विकास लक्ष्य अन्तर्गत जीरो हंगरको नीति नेपालले पनि अनुसरण गरेको सन् 2035 नेपाललाई खाद्यान्नमा आत्मनिर्भर बनाउने लक्ष्य सहित दीर्घकालीन कृषि विकास रणनीति 2072 जारी गरिएको छ। स्वच्छ र पोषणयुक्त खाद्य उपलब्धता तथा पहुँचको वृद्धि गरिँदै खाद्य तथा पोषण सुरक्षाको सुनिश्चितता गर्ने लक्ष्य तय गर्दै 15 योजनामा खाद्य तथा पोषण सुरक्षालाई महत्वपूर्ण स्थान दिइएको छ। खाद्य तथा पोषण सुरक्षा योजनाका लागि राष्ट्रिय योजना आयोग, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय, राष्ट्रिय खाद्य परिषद, प्रदेश खाद्य परिषद, स्थानीय खाद्य समन्वय समिति र नेपाल खाद्य संस्थान जस्ता सरकारी संस्थागत व्यवस्था रहेका छन्। त्यस्तै विश्व खाद्य कार्यक्रम, सार्क खाद्यान्न ब्याङ्क, पीएससीटी परियोजना, सिंचाई परियोजनाहरू, रिज, आरआईएसएमएफपी लगायतका सरकारी तथा गैर सरकारी तवरबाट सञ्चालित खाद्य कार्यक्रमहरू रहेका छन्। खाद्य सम्प्रभुता र खाद्य सुरक्षा कायम राख्नका लागि संवैधानिक, नीतिगत, कानूनी र संरचनागत व्यवस्थाहरू हुँदाहुँदै पनि परिमाणात्मक उपलब्धि हात लागेको देखिँदैन। खाद्य सुरक्षा र खाद्य सम्प्रभुता कायम राख्नमा थुप्रै समस्याहरू देखा परेका छन्। उन्नत मल बिउ रासायनिक औषधिहरू समयमा नै पर्याप्त मात्रामा उपलब्ध गराउन नसक्नु, खाद्य व्यवस्थापन सूचना प्रणालीको व्यवस्था नहुनु, खाद्य असुरक्षित क्षेत्रको उचित पहिचान हुन नसकेको हुँदा किसानहरूलाई समयमै मल बिउ र औषधिहरूको उपलब्धताको व्यवस्था सहित पर्याप्त सब्सिडीको व्यवस्था मिलाउनु पर्दछ। कृषि सम्बन्धी प्राविधिक सेवा सर्वसुलभ रूपमा उपलब्ध हुने व्यवस्था मिलाइनु पर्दछ भने खाद्यान्न भण्डारणको उचित व्यवस्था समेत हुनुपर्दछ। कृषिको आधुनिकीकरण, व्यवसायीकरण, बजारीकरण गरी युवालाई कृषि व्यवसाय प्रति आकर्षित तुल्याउनु पर्दछ। खाद्य व्यवस्थापन सूचना प्रणालीको व्यवस्था गर्ने, खाद्य असुरक्षित क्षेत्रको उचित पहिचान सहित सुहाउँदो खाद्य कार्यक्रम अगाडि बढाउने लगायतका विषयहरूलाई प्राथमिकता दिनु आवश्यक छ। सक्षम र स्वस्थ जीवन निर्वाहका लागि खाद्यान्नको पर्याप्त मात्रामा उपलब्धताको अवस्थालाई सुनिश्चित गर्न खाद्य सुरक्षा र खाद्य सम्प्रभुता वर्तमान र भविष्यको निर्विकल्प समाधान हुने कुरा नकार्न सकिँदैन। साँगुरिँदै कृषि क्षेत्र र विस्तारित जनसंख्याको बीचमा उचित तालमेल मिलाइ उत्पादन र उत्पादकत्व बढाउन सक्नु समय सान्दर्भिक हुन सक्ने र सो कार्यका लागि खाद्यान्न प्रणालीमा किसानहरू सम्प्रभुता हुनु आजको अनिवार्य आवश्यकता हो।
कोरोना भाइरस कोभिड-19 बारेमा जान्नै पर्ने पाँच कुराहरू।
कोभिड-19 भनेको के हो?
कोभिड-19 नयाँ कोरोना भाइरसबाट हुने एक रोग हो। यो रोग मानिसमा पहिला कहिले देखा परेको थिएन। कोरोना भाइरस भाइरसहरूको एक ठुलो परिवार हो जुन जनावर र मानिस दुवैमा पाइन्छ।
कोभिड-19 लक्षणहरू के के हो?
धेरै जसो मानिसहरूमा कोभिड-19 हल्का लक्षणहरू देखा पर्दछ, जस्तै नाकबाट पानी बग्ने, घाँटी दुख्ने, खोकी लाग्ने तथा ज्वरो आउने। केही मानिसहरूमा निमोनिया वा श्वास फेर्न गाह्रो हुने जस्ता अलिक गम्भीर समस्याहरू पनि हुन सक्छ। केही अवस्थाहरूमा संक्रमणको कारणले मृत्यु पनि हुन सक्दछ।
कोभिड-19 कसरी फैलिन्छ?
कोभिड-19 संक्रमित व्यक्तिसँग नजिकबाट सम्पर्क भएमा यो संक्रमण सजिलै सर्न सक्छ। कोभिड-19 संक्रमण भएको व्यक्तिले खोक्दा वा हाछिम गर्दा थुकको साना कणहरू बाहिर निस्कन्छन् र नजिकै भएको मानिसले श्वास लिँदा सो भाइरस उसको शरीरभित्र प्रवेश गर्दछ।
कोभिड-19 को संक्रमणबाट को बढी जोखिममा छ?
कोभिड-19 ले मानिसमा पार्ने प्रभावका बारेमा अझ थप जान्न आवश्यक छ। ज्येष्ठ नागरिक तथा अन्य स्वास्थ्य समस्या, मधुमेह र मुटु रोग भएका व्यक्तिहरू यो रोगका कारण गम्भीर बिरामी हुन सक्छन्।
कोभिड-19 को उपचार के हो?
हालसम्म कोभिड-19 को कुनै पनि उपचार उपलब्ध छैन, तर बिरामीमा देखा परेका लक्षणहरूको आधारमा उपचार गर्न सकिन्छ।
नागरिक सचेतनाका लागि अनौपचारिक क्षेत्र सेवा केन्द्र सुनसे।
अब भने नागरिकहरूको खाद्य अधिकार सुनिश्चित गर्नका निम्ति राज्यले जारी गरेका ऐन र अपनाएका रणनीतिहरूको प्रभावकारी कार्यान्वयन गर्दै खाद्य सुरक्षा र खाद्य सम्प्रभुता कायम राख्न प्रदेश सरकारको भूमिका र महत्वका बारेमा आन्तरिक मामिला तथा कानून मन्त्री माननीय ज्ञानेन्द्र कुमार यादवसँग एनसेक प्रदेश 2 कार्यालयका कार्यक्रम फोकल पर्सन वरुण बस्यालले गर्नुभएको कुराकानी।
नागरिकहरूको खाद्य अधिकार सुनिश्चित गर्नका निमित्त राज्यले खाद्य ऐन 2023, उपभोक्ता संरक्षण ऐन 2075 र खाद्य अधिकार तथा खाद्य सम्प्रभुता सम्बन्धी ऐन 2075 जस्ता कानुनी प्रावधानहरूको व्यवस्था गरेको छ। त्यस्तै दिगो विकासको लक्ष्य अन्तर्गत जिरो हङ्गरको नीति नेपालले पनि अनुसरण गरेको र सन् 2035 नेपाललाई खाद्यान्नमा आत्मनिर्भर बनाउने लक्ष्य सहित दीर्घकालीन कृषि विकास रणनीति 2072 जारी गरिएको अवस्थामा खाद्य सम्प्रभुता र खाद्य सुरक्षा कायम राख्नका लागि संवैधानिक, नीतिगत, कानुनी र संरचनागत व्यवस्थाहरू हुँदाहुँदै पनि परिमाणात्मक उपलब्धि हात लागेको देखिँदैन। राज्यले जारी गरेका यी ऐन र अपनाएका रणनीतिहरूको प्रभावकारी कार्यान्वयन गर्दै खाद्य सुरक्षा र खाद्य सम्प्रभुता कायम राख्न प्रदेश सरकारको कस्तो भूमिका रहँदै आएको छ र भविष्यमा कस्तो भूमिका रहनेछ भन्ने बारे बताइदिनुहोस् न।
खास गरेर हेर्नुहुन्छ भने नेपाल चाहिँ कृषि प्रधान देश भनेर भनिन्छ। यसमा पनि चाहिँ कृषि योग्य चाहिँ जमिनहरू, कृषि उत्पादनहरू, खास गरेर खाद्यान्न उत्पादन हुने ठाउँ भनेर प्रदेश नम्बर 2 नै मानिन्छ। खास गरेर मधेसलाई नै मानिन्छ र हामीसँग अहिले चाहिँ खाद्य सुरक्षाको कुराहरू होस् र त्यो सम्बन्धी चाहिँ ऐनहरू आएछ, कानुनहरू बनिएछ र त्यसको चाहिँ कार्य सम्पादन गर्नको लागि सही हिसाबमा काम चाहिँ कार्बोनेन हुनुपर्ने स्थितिहरू देखिन्छ। र प्रदेश नम्बर दुई चाहिँ खास गरेर खाद्य सुरक्षाको हिसाबमा प्रदेश नम्बर दुईलाई अलि चाहिँ प्रभावकारी हिसाबमा चाहिँ कामहरू र रणनीति हिसाबमा चाहिँ कामहरू गर्यो भने, कृषि क्षेत्रमा कामहरू अगाडि बढायो भने, खाद्य सुरक्षा सम्बन्धी जुन ऐन हामीहरू बनाएका छौँ, जुन कानुनहरू हामी निर्माण गरेका छौँ, त्यसलाई चाहिँ हामी मूर्त रूप दिन सक्छौँ। त्यस कारण अहिले प्रदेश नम्बर दुईको सरकारले क्लस्टरहरू छुट्याएछ, कुन एरियामा चाहिँ हामी आँप खेती गर्ने हो, कतातिर तरकारी खेतीहरू गर्ने हो, मत्स्य पालनहरू गर्ने हो, त्यस किसिमको क्लस्टरहरू छुट्याएर प्रदेश नम्बर दुईको सरकारले अहिले कामहरू अगाडि बढाइरहेको स्थितिहरू छन् भने, चुरियाबाट पानीको सँगसँगै अहिले बालुवा पनि निस्किया छ र नदीहरूबाट धेरै चाहिँ कृषि योग्य जमिनहरू भनौँ न अहिले बालुवाले ढाकेको स्थितिहरू छन्। त्यस्तो अवस्थामा त्यस्तो चाहिँ ठाउँहरूलाई पनि हामी कसरी सदुपयोग गर्ने र यसबाट चाहिँ हामी विभिन्न किसिमको चाहिँ कृषि उत्पादन वस्तुहरू कसरी उत्पादन गर्ने भनेर अहिले चाहिँ प्रदेश नम्बर दुईको सरकारले बगर खेतीहरू गर्नतिर चाहिँ अगाडि बढिया छ र त्यो बगर खेतीबाट हामी प्रदेश नम्बर दुईले अर्बौँको चाहिँ उत्पादन गर्न सक्छ, अर्बौँ चाहिँ आर्थिक स्रोत चाहिँ जुटाउन सक्ने स्थितिहरू छन् र यसबाट हामी थुप्रै चाहिँ बगर खेतीहरूबाट जस्तै तपाईँको यो काँक्रो भयो, तरबुजा भयो, फ्रुट जस्तो त्यो हो, यो सबै हामी चाहिँ लिन सक्छौँ। त्यो हिसाबमा पनि हामी व्यापक रूपमा चाहिँ अब बगर खेतीहरू पनि सञ्चालन गरिरहेछौँ भने अहिले चाहिँ प्रदेश नम्बर दुईले विभिन्न ठाउँहरूमा डेरीहरू पनि सञ्चालन गर्ने एउटा सोच बनाएछ जसबाट अर्ग्यानिक हामी चाहिँ दुध उत्पादन गर्न खोजिरहेछौँ, अर्ग्यानिक हामी चाहिँ तरकारी उत्पादनहरू गर्न खोजेका छौँ, जसले गर्दाखेरि विषादी चाहिँ खदानहरू आम उपभोक्ताले नपाओस्, स्वच्छ चाहिँ खदानहरू आम उपभोक्ताले पाओस्, यहाँको नेपालको नागरिकले पाओस् र भोलिको दिनमा प्रदेश नम्बर दुईले मात्रै प्रदेश नम्बर दुईको खाद्य सुरक्षाको कुरा होइन, नेपालकै एउटा खाद्य सुरक्षा सम्बन्धी एउटा मूल प्रदेशको रूपमा बनोस् भनेर अहिले प्रदेश नम्बर दुईको सरकारले खाद्य सुरक्षाको हिसाबमा महत्त्वपूर्ण कार्यक्रमहरू सञ्चालन गरेर अगाडि बढ्ने एउटा योजनाहरू ल्याएछ र यसपालिदेखि एउटा हामी मूर्त रूपले दिन लागेका छौँ।
भनेपछि प्रदेश दुई सरकारले चाहिँ नागरिकहरूको खाद्य अधिकारको सुरक्षा गर्नका लागि आत्मनिर्भर बन्ने, प्रदेश दुई सरकार पनि आत्मनिर्भर बन्ने र पुरा नेपाललाई नै आत्मनिर्भर बनाउने तर्फ लाग्दैछ।
निश्चित रूपमा अहिले खास गरेर हेर्दाखेरि थुप्रै चाहिँ जमिनहरू मरुभूमिको रूपमा रहेका छन्, प्रदेश नम्बर दुईकै चाहिँ हामी हेर्दाखेरि थुप्रै जमिनहरू मरुभूमिकै रूपमा रहेछ, यसलाई हामी सही तरिकाले उपयोग गर्न सक्यौँ भने कतिपय ठाउँमा अब माछाहरूको लागि पनि एउटा माछा हबकै रूपमा प्रदेश नम्बर दुईलाई हामी बनाएर अगाडि बढ्न सक्ने अवस्थाहरू छन् भने थुप्रै नदीहरू छन्, नदीको चाहिँ उकास जमिनहरू त्यतिकै बाँझो परिरहेछ, त्यसलाई चाहिँ हामी बगर खेतीको रूपमा चाहिँ अगाडि बढाउन सक्यौँ र बगर खेतीको रूपमा त्यसबाट हामी उत्पादन लिन सक्यौँ भने विभिन्न किसिमको बगरबाट उत्पादन हुने वस्तुहरू, बगरबाट उत्पादन हुने तरकारीहरू, बगरबाट उत्पादन हुने फलफुलहरू चाहिँ हामी मात्रै आफ्नो देशमा मात्रै हामी सप्लाई गर्न सक्दैनौँ कि हामी विदेश पनि सप्लाई गर्न सक्ने क्षमता प्रदेश नम्बर दुईले राखेका छ, त्यो हिसाबमा पनि हामीले काम गरिरहेछौँ भने अहिले कुन अब धेरै यस्तो एरियाहरू छन् जहाँ चाहिँ हामी सिँचाइको व्यवस्था गर्न सक्यौँ भने त्यो ठाउँमा चाहिँ हामी बाह्रै मास तरकारी उत्पादन गर्न सक्छौँ, त्यो पनि एउटा हाम्रो लागि एउटा ठुलो उपलब्धि हुन्छ। यी अध्ययनहरू हामी गरिसकेका छौँ र यो अध्ययनको आधारमा प्रदेश नम्बर दुई खाद्य अधिकार सुरक्षा सम्बन्धी कामहरू मात्रै हामी यो प्रदेश नम्बर दुईकै नागरिकलाई होइन कि नेपालभरिकै चाहिँ नागरिकहरूलाई हामी दिन सक्छौँ र यसबाट नेपाललाई आर्थिक रूपमा पनि आत्मनिर्भर गर्न सकिन्छ भने उद्देश्य महत्वाकांक्षी उद्देश्यका साथ हामी अगाडि बढिरहेछौँ।
अब सुन्नुहोस् कृषि र खाद्यसँग सम्बन्धित समस्या र ती समस्या सम्बोधनमा भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको भूमिकाका सम्बन्धमा प्रदेश दुईका माननीय राज्य मन्त्री योगेन्द्र राई यादव र कार्यक्रमका फोकल पर्सन वरुण बस्याल बीच गरिएको कुराकानी।
कृषि र खाद्यका सवालमा हामीसँग थुप्रै समस्याहरू छन्, जस्तो कि उन्नत मल बिउ रासायनिक औषधिहरू समयमा नै प्राप्त मात्रामा उपलब्ध नहुनु, खाद्य व्यवस्थापन सूचना प्रणालीको व्यवस्था नहुनु, खाद्य असुरक्षित क्षेत्रको उचित पहिचान हुन नसक्नु, यी विविध समस्याहरूको समाधानका लागि के गर्न आवश्यक छ केही बताइदिनुहोस् न।
धेरै धेरै धन्यवाद छ यहाँलाई। यो जे जतिको कृषिसँग जुडेका मल खाद बिउ बिजन लगायतका सँगसँगै खाद सुरक्षाको व्यवस्थापनको सवालमा जुन यो प्रश्न उठान गर्नुभयो, यो समस्या भनेको वर्षौँदेखिको समस्या हो। प्रादेशिक संरचनामा आज हामी छौँ, सङ्घीय व्यवस्थामा प्रदेश सरकारको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय अन्तर्गतका सम्बन्ध राख्ने यी समस्याहरू छन्। प्रदेश नम्बर दुईका भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय र प्रदेश नम्बर दुईका सरकारले यस यथावत समस्यालाई समाधान गर्नको निम्ति नीतिगत रूपमा हामी अगाडि बढेका छौँ। मल खाद भनेको अब आफ्नो देशबाट उत्पादन गर्ने भनेको वस्तु नै होइन, त्यही भएर अन्य देशमा हामीले स्वनिर्भरतामा छौँ। बिउ बिजनको सवालमा कमोबेस हामी प्रदेश नम्बर दुईमा बिउ बिजन गुणस्तर कम्पनीहरू जुन छन्, त्यो उत्पादन कम्पनीहरू, ती उत्पादन कम्पनीलाई प्रदेश नम्बर दुईका हाम्रा मन्त्रालयले प्रोत्साहन गर्नको निम्ति अनुदान सहितका हामी व्यापक मात्रामा नीतिगत कुराहरूलाई अगाडि लागेका छौँ र व्यवहारमा पनि उत्रिरहेको छ। बिउ बिजन प्रयोगशाला प्रदेश नम्बर दुईले सञ्चालनमा लगाइसकेको छ, प्रदेश नम्बर दुईकै कृषि मन्त्रालय अन्तर्गतमा हो जुन जलेश्वरमा स्थित छन्। र बिउको सवालमा हामी करिब करिब अब जुन एउटा अपेक्षा गरिएका थियौँ त्यो पुरा हुन लागेको स्थिति छन्। मल खाद भनेको हाम्रो पहुँच र हाम्रो सोचभन्दा बाहिर छ। केन्द्रीय सरकारको मार्फतमा रहेको मल खादको फर्टिलाइजरको सप्लाई केन्द्र सरकारकै भूमि व्यवस्था कृषि सहकारी मन्त्रालयसँग निहित रहेको कारणले गर्दा हामी समस्याको उठान गर्छौँ, डिमान्ड गर्छौँ, तर यसको पूर्ति गर्ने अधिकारिता भनेको केन्द्रीय सरकारसँग छ। यो खाद सुरक्षाको सवालमा खाद सुरक्षा वास्तवमा यो आफैमा एउटा महत्त्वपूर्ण पाटो हो। यसको निम्ति हामीले खाद सुरक्षा महाशाखा हाम्रो मन्त्रालयहरूमा रहेको छन् र विभिन्न बेला बेलामा त्यसलाई अनुगमन गर्ने, व्यवस्थापन गर्ने, त्यो खाद उत्पाद खादको जुन प्रयोग आम जीवनमा गरिन्छन् त्यसले हुन सक्ने प्रत्युत्पादक विषयलाई नियन्त्रण गर्ने, त्यसको गुणस्तर नियन्त्रण गर्ने, बेला बेलामा त्यसलाई सुपरिवेक्षण र अवलोकन गर्ने लगायतका कुराहरूमा हामीले नीतिगत रूप सँगसँगै एउटा महाशाखाले काम गरिरहेको छ। र खाद सुरक्षाको सवालमा फुड अफिस पनि छन् सङ्घ सरकारका, हाम्रा मार्फतमा त कुनै पनि त्यो खाद सुरक्षाका सम्बन्धित गुणस्तर नियन्त्रण तथा त्यसको अन्वेषण गर्ने पाटो नभएको कारणले गर्दा अहिले हामी निर्माणका क्रममा छौँ। तर हामीले नीतिगत रूपमा यसलाई सँगसँग समन्वय सहकार गरेर यो दुईटै कुरामा हामी अगाडि बढेका छौँ।
हुन्छ, अब
हामी लचक पनि छौँ र नीतिगत रूपमा पनि अगाडि छौँ।
हजुर, अब त असार पनि लाग्न आँटिसक्यो, किसानहरूलाई समयमै मल बिउ र औषधिहरूको उपलब्धताको व्यवस्था सहित पर्याप्त सब्सिडीको पनि आवश्यकता छ। त्यस्तै कृषकहरूले कृषि सम्बन्धी प्राविधिक सेवा सर्वसुलभ रूपमा उपलब्ध हुने व्यवस्था मिलाइदिन, साथै खाद्यान्न भण्डारको उचित व्यवस्था गर्नका निमित्त गरेका अनुरोधहरूलाई सम्बोधन गर्न कृषि मन्त्रीको नाताले तपाईँले के गर्दै आउनु भएको छ र आगामी दिनमा कृषकहरूका मागलाई पूरा गर्न के गर्ने रणनीति बनाउनु भएको छ जानकारी गराइदिनुहोस् न सर।
यो पछिल्लो कयौँ वर्षदेखि र वर्तमानमा सङ्घ सरकारका कृषि मन्त्रालय, पशुपक्षी मन्त्रालय र प्रदेश सरकारका अहिले ज्वाइन्टली भूमि व्यवस्था कृषि सहकारी मन्त्रालयले सबैभन्दा बढी अनुदान यदि दिइने गरेको छ भने त्यो भूमि व्यवस्था कृषि सहकारी मन्त्रालय नै हो। त्यो केन्द्रबाट किन नहोस् र प्रदेशबाट किन नहोस्, यो अनुदानको जुन सर्वसुलभ व्यवस्था छ नि, म यहाँलाई नढाँटिकन भन्छु, अनुदान दिने प्रक्रिया र अनुदान प्रति पनि अब हामीले सुशुल्क छ। यो सब्सिडी कसैमा 80% छ, कसैमा 100% छ, कसैमा 50% छ, तर जतिसुकै पनि अनुदान दिँदा आखिरकार समस्या दिनका दिन बढ्दै गइरहेको छ, हामीले फिल गरेको। त्यो समाधानतिर गइरहेको छैन. अनुदानको पनि व्यवस्थापन, वितरणको उचित मूल्याङ्कन र अनुदान कसले पाउने र कसले नपाउने समको पनि हामीले प्रष्टताको साथ विश्लेषण गरिदिनु भने यो अनुदान अनुदान त भइन्छ तर कृषिमा जटिलता थप्दै गरेको छ. तथापि अनुदानप्रति हामी कहीँ पनि निगेटिभ छैनौँ र सही सदुपयोगको अपेक्षा गरेका छौँ. एउटा कुरा के भयो, अहिले असार हुन लागेको मल खादको अहिलेसम्म हाहाकार त्यस्तो कुनै आएको छैन समस्या किसान वर्गमा. बिउ बिजनको पनि त्यस्तो प्रकार छैन. हामीले जताततीबाट साल ट्रेनिङ मेसन ट्रेनिङबाट अहिले सप्लाईहरू बेलामा भइरहेको पनि हो, अहिले पनि हुँदैछन्. अब रह्यो कुरा खाद सुरक्षाको सवालमा, त्यो त्यसको उचित भण्डारण, फुड प्रोडक्टहरूको उचित भण्डारण, भण्डार केन्द्र लगायतका हामीले कार्यक्रमहरू विगतमा पनि लागेका हौ, यसपालि पनि छन् र सङ्घ सरकारसँग समन्वय गरेर यो दुईटै पक्षलाई कसरी हदसम्म समस्या समाधान गर्न सक्छौँ त्यसमा हामी पहलकर्मी लिएको हो. तथापि सोचे जति अहिलेसम्म समस्या समाधान भएको छ.
हस् त, मानवाधिकार शिक्षा रेडियो कार्यक्रमको निर्धारित समय पूरा भएको छ. मानवाधिकार शिक्षा कार्यक्रमका बारेमा राय, सल्लाह, सुझाव र प्रतिक्रिया पठाएर सहयोग गर्नुहुन अनुरोध छ. हामीलाई पत्राचार गर्ने ठेगाना मानवाधिकार शिक्षा रेडियो कार्यक्रम, अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक, प्रदेश दुई कार्यालय, पिडरियामा स्थान, जनकपुर धाम. हामीलाई jonakpur@insec.org.np मा पत्र पठाउन र facebook.com/insecradio मा कमेन्ट लेख्न सक्नुहुन्छ. कार्यक्रमबाट प्राविधिक मित्र रमेशलाई धन्यवाद दिँदै कार्यक्रम उत्पादन टीमका साथ म रिंकु मिश्र गायत्रीलाई विदा दिनुहोस्. नमस्कार.